सूरत बनी इसराइल आयत नंबर 61 से 65 तक। अल्लाह रब्बुल इज्जत ने मुखालिफीन का जो इनकार करना है, उनका जो एराज करना है, उसके असल सबब की तरफ इशारा किया है। और असल सबब क्या था कि उन्होंने अल्लाह की अता करदा नेमतों को जो है वो पाने के बाद, जो अल्लाह ने उनको नेमतें दी थी, अल्लाह की नेमतों को पाने के बाद शुक्र करने की बजाय कुफार ने कुफर का रवैया अख्तियार किया। क्यों उन्होंने कुफर का रवैया अख्तियार किया? उसकी वजह इस्तिकबार था, किब्र था। और इस मामले में कुफार ने ठीक ठीक इबलीस के नक्शे कदम की पैरवी की। और इबलीस का जो चैलेंज था कि मैं आदम अलैहिस्सलाम की औलाद को जो है वो गलत राहों पे डालूंगा, इन्हें बहकाऊंगा, तो इबलीस ने अपने इस गुमान को, अपने इस चैलेंज को सच कर दिखाया। तो आयत नंबर 61 से लेकर 65 तक अल्लाह रब्बुल इज्जत जो है बताते हैं कि किस तरह इबलीस ने चैलेंज किया और किस तरह मुखालिफीन ने जो है वो इबलीस के इस चैलेंज को सच कर दिखाया। अब ये आपके सामने एक सवाल है, ये क्वेश्चन मार्क है कि उन इनकार करने वाले लोगों में, उन एराज करने वाले लोगों में कहीं आप शामिल तो नहीं होती, कहीं मैं शामिल तो नहीं होती? हमें अपने बारे में भी गौर करना चाहिए। और किस्साए आदम और इबलीस को, आदम अलैहिस्सलाम और इबलीस को यूं ही सरसरी नजर से हमें पढ़ते हुए आगे नहीं बढ़ना चाहिए। फरमाया वाइज कुलना लिल मलाइकति इस्जुदू लिआदम फसजदू इल्ला इबलीस। और वो वक्त भी याद करो जबकि हमने फरिश्तों से कहा कि आदम को सजदा करो, तो सब ने सजदा किया मगर इबलीस ने ना किया। अब आप देख लीजिए कि यहां पर जो है ये बताया जा रहा है कि सब ने सजदा किया, मगर इबलीस ने सजदा करने से इनकार कर दिया। और आप ये बात भी याद रखें कि इससे पहले सूरत अल बकरा आयत नंबर 30 से 39, सूरत अन-निसा आयत नंबर 117 से 121, सूरत अल आराफ आयत नंबर 11 से 25, अल हिज्र आयत नंबर 26 से 42 और इब्राहिम आयत नंबर 22। तो आप इसके साथ इन आयात को भी देख सकती हैं। अब इबलीस ने सजदा क्यों ना किया? वाला उसने कहा ना अस्जुदू लिमन खलकता तीना, क्या मैं उसका उसको सजदा करूं जिसे तूने मिट्टी से पैदा किया? क्योंकि शैतान जो है वो आग से पैदा किया गया है और इंसान जो है ये मिट्टी से पैदा किया गया है। तो इबलीस ने आदम अलैहिस्सलाम को सजदा न करने की क्या वजह बताई? कि आदम अलैहिस्सलाम मिट्टी से पैदा किए गए हैं और मैं आग की मखलूक हूं, तो आपने मिट्टी को आग पर क्यों फजीलत दी, क्यों फौकियत दी? और इबलीस का ये सवाल पूछना दरअसल अल्लाह के हुक्म के मुकाबले में जो है वो क्या था? अल्लाह के हुक्म की वो हिकमत मालूम करना चाहता है और उसको ये हक हासिल नहीं था कि वो अल्लाह के हुक्म की अतात करने की बजाय आगे क्यों कहता, कैसे क्यों कहता। तो असल बात क्या है कि जितनी भी अल्लाह की मखलूक है वो सब अल्लाह की खादिम है, अल्लाह की गुलाम है। इंसान हो या जिन हो या शैतान, किसी को ये हक हासिल नहीं कि वो अल्लाह से पूछे कि मैं ये काम क्यों करूं या ये काम जो है मैं नहीं करना चाहता और फिर उसकी जो है वो कोई दलील पेश करे। अब आप देख लें سورت فاتحہ سے لے کر الناس تک اللہ کا کلام، اللہ کا قرآن، اللہ کے احکامات سے بھرا پڑا ہے، اور اللہ کے احکامات کے مقابل میں آپ کا رویہ کیا ہوتا ہے؟ آپ کیا کرتی ہیں؟ کیا، کیوں، کیسے؟ یہ مشکل، وہ مشکل، اور بعض اوقات بعض لوگوں کی زندگی کا حاصل کیا ہوتا ہے؟ اگر مگر، کرنا تو چاہتی تھی لیکن، مگر یہ مشکل ہے، وہ مشکل ہے، اور یہ جو حیل و حجت ہے یہ ابلیس کا طریقہ ہے، یہ پیغمبروں کا نہیں ہے، یہ اللہ کے فرما بردار بندوں کا نہیں ہے. تو پہلا جو اس کا اعتراض تھا، پہلی جو اس نے بات کہی وہ کیا، اسجد لمن خلقت طینا، کیا میں اس کو سجدہ کروں جسے تو نے مٹی سے پیدا کیا ہے. قال ارایت کا ھذا الذی کرمت علی، پھر اس نے دوسری بات کہی، پھر ابلیس نے ایک اور بات کہی، بولا ارایت کا، دیکھ تو صحیح، ھذا الذی، یہ ہے وہ ذات، یہ ہے وہ انسان، کرمت علی، کہ کیا یہ اس قابل تھا کہ تو نے اسے مجھ پر فضیلت دے دی. اور دوسری بات اس نے کیا کہی، کہ آپ نے مٹی کو آگ پر فضیلت کیوں دی. کرمتا، کاف را میم جو ہے کرمتا، اس کے معنی ہے فضیلت دینا، فوقیت دینا. تو آپ نے آدم علیہ السلام کو مجھ پر فوقیت کیوں دی. یہاں پہ آپ دیکھیں جو ہے نا ارائیت کا، یہ انداز جو ہے طنز کے لیے ہے، تحقیر کے لیے ہے. اور یہاں پر اللہ رب العزت کی حکم عدولی کرتے ہوئے شیطان جو ہے وہ پوچھ رہا ہے، طنز کر رہا ہے کہ دیکھ تو صحیح، یہ مٹی، حاض اللہ جی، یہ مٹی، یہ انسان، یہ حضرت آدم، کرمتا علیہ، تو نے اس کو مجھ پر فضیلت دے دی. اب اس کے بعد جو ہے ابلیس کی دشمنی اس بات پر ختم نہیں ہوگی، بلکہ اس کے اندر حسد کی آگ بھڑک اٹھی. اب اس نے اللہ سے مہلت مانگی، کہنے لگا لئن اخرتنی الی یوم القیامت لاحتنکن ذریته الا قلیلا. لئن، اگر، البتہ اگر، اخرتنی، اگر تو مہلت دے دے مجھ کو. اصل میں یہاں پہ اخرتنی تھا، نون کے بعد یا بھی تھا، حرف علت گر چکا ہے، اور تاخیر کرنا، دیر کرنا. تو اخرتنی، اگر تو مہلت دے دے مجھ کو، الی یوم القیامت، یہ قیامت کے دن تک. تو اس نے اللہ رب العزت سے حسد میں یہ مہلت مانگی کہ اگر آپ قیامت کے دن تک مجھے زندگی دے دیں، اگر قیامت کے دن تک مجھے جینے کی مہلت دیں، تو میں آدم کی ساری اولاد کو چٹ کر جاؤں گا، ساری اولاد کو گمراہ کر دوں گا. آدم علیہ السلام کی جو اولاد ہے، جو ذریت ہے، میں اس کو بہکاؤں گا. لئن اخرتنی الی یوم القیامتی، اور یہاں پہ بڑا خاص لفظ استعمال کیا گیا ہے، اور وہ ہے لاحتنکن ذریته. اچھا، اس کے معنی کیا ہے؟ یہ نیا لفظ ہے، یہ مشکل لفظ ہے، اور اس کا روٹ ہے ہا نون کاف. اس کے معنی ہے گھوڑے کے منہ میں رسی یا لگام دینا. احتنک الفرس اور المحنک، المحنک اس آدمی کو کہتے ہیں جسے آدمی نے تجربہ کار بنا دیا ہو. اور احتنک کے معنی ہے کسی پر عقل اور تجربے سے قابو پانا. احتنک جو ہے اس کے معنی ہوتے ہیں کہ اصل میں یہ انسان اور چوپائے کے تالو کو بھی کہتے ہیں. اب اگر گھوڑے کے منہ میں رسی یا لگام دے دی جائے، اس کے تالو जो है उसको उसके मुंह को लगाम दे दी जाए, तो उसका मतलब क्या है, उस पर कंट्रोल कर लेना, किसी को काबू में कर लेना। इंसान और चौपाई के तालू को भी कहते हैं, कव्वे की चोंच को भी हनक कहते हैं। और आपने अगर तजवीद सीखी हो, तजवीद के मखारिज, तो उसमें हनक अल आला, तो यानी तालू का जो ऊपर का हिस्सा है, तो आप पढ़ते होंगे। तो बहरहाल इसके मानी है किसी पर काबू पाना, किसी को अपने बस में कर लेना, किसी का सफाया कर लेना, यह तनाक किसी चीज को जड़ से उखेड़ फेंकना। अब आप देखें कि अल्फाज के अंदर कितनी वुसअत पाई जाती है और इबलीस ने कितनी सख्त बात की। इबलीस ने कहा कि मैं जो हूं, अगर आप मुझे कयामत तक मोहलत दे दें, तो मैं हजरत आदम अलैहिस्सलाम की जो नस्ल है, जो जनरेशन है, मैं उसको जड़ से उखेड़ फेंकूंगा। मैं उसको जो है वो बुराइयों के अंदर मुब्तिला कर दूंगा, मैं इस पर काबू पा लूंगा। और कितने लोग बचेंगे मुझसे, इल्ला कलीला, मगर बस थोड़े से लोग बचेंगे। अब आप देखें कि इस तरह इबलीस की तीन बातें हमारे सामने आई। सजदे के इनकार की वजह कि इंसान को मिट्टी से पैदा किया गया है, दूसरी बात कि आपने मिट्टी को आग पर फजीलत कैसे दे दी, और तीसरी बात कि इतनी जिंदगी दे दे, कितनी कयामत तक, बस इतनी जिंदगी जब तक के कयामत आएगी, और मैं जो हूं, मैं आदम अलैहिस्सलाम की जो औलाद है उसे गुमराह करूंगा। बस बहुत थोड़े लोग बचेंगे, इल्ला कलीलन, थोड़े लोग। और ये कौन लोग हैं जो अल्लाह के मुखलस बंदे हैं, खास बंदे, जो शैतान की बातों और बहकावे में नहीं आते। अल्लाह रब्बुल इज्जत ने क्या जवाब दिया, काला इज़हब, अच्छा जा, फिर तुझे मोहलत दे दी। क्या फरमाया, फमन तबिया का मिनहुम, के इनमें से जो तेरी पैरवी करेंगे, आदम अलैहिस्सलाम की औलाद में से जो तेरे काबू में आ जाएंगे, फइन्ना जहन्नम जज़ाउकुम जज़ाअ मौफूरा, तो तुझ समेत उन सब के लिए जहन्नुम की भरपूर जजा है। फइन्ना जहन्नमा, बस बेशक जहन्नुम है, जज़ाउकुम सजा तुम्हारी, बदला तुम्हारा, जज़ाअ मौफूरा तो जजा वाफर, वाफर आप उर्दू में भी इस्तेमाल करती हैं, मौफूरा इसका रूट है वो फा रा, ये इसका मतलब होता है ज्यादा, पूरा पूरा, खूब। तो फरमाया अल्लाह रब्बुल इज्जत ने कि जा, मैंने तुझे मोहलत दी और तू इस मोहलत से ठीक है फायदा उठा, जो तेरी पैरवी करेंगे तुझे भी और तेरी पैरवी करने वालों को जो है वो जो बदला दिया जाएगा, पूरा पूरा बदला होगा, तुम्हारी सजा में कोई कसर बाकी नहीं उठाई जाएगी, और ऐसी सजा तुझे दी जाएगी, तुझे और तेरे साथियों को, तेरी पैरवी करने वालों को, कि जहन्नुम एक ही साथ तुम सब की कसर जो है उसको पूरा कर देगी। ये बड़ी सख्त बात है जो यहाँ पर अल्लाह रब्बुल इज्जत ने जो है वो फरमाई है, कि जहन्नुम की एक ही चोट, जहन्नुम की एक ही मार, जहन्नुम जो है ना, तुम सबकी जो है वो तुम्हारे अमलों की भरपूर जजा तुम्हें देगी, भरपूर बदला देगी, खूब बदला देगी। फिर आयत नंबर 64, आयत नंबर 64 सूरत बनी इसराइल, इसमें अल्लाह रब्बुल इज्जत की तरफ से जो है वो मजीद चैलेंजेस जो है वो सामने आते हैं। और इबलीस के जो फितने हैं, उसकी जो रंगारंगी है, इबलीस के फितनों की, फितनों के अंदर जो वुस्सत पाई जाती है, उसका अल्लाह रब्बुल इज्जत जिक्र करते हैं। फरमाया नंबर 1, वस्तफ़ज़िज़ मन इस्तफ़ाता मिन्हुम बिसौती का, ये है नंबर 1 बात। वस्तफ़ज़िज़ इसका रूट है फा जे जे इसके मानी है किसी को घबराहट में मुब्तिला करके निकाल देना, घबरा देने के और किसी को परेशान कर देने के। इसके मानी में बहका देना, हल्का समझना, ये मानी पाए जाते हैं। अच्छा देखिए, कोई चीज जो हल्की होती है उसके साथ क्या सलूक किया जाता है, वो हल्की चीज आप अपनी जगह से उसको हटा देते हैं। जो हल्का होता है ना, उसको हल्का और कमजोर पाकर उसे उसके कदम फिसला दिए जाते हैं। उसको हल्की चीज को पानी भी बहा कर ले जाता है ना। तो इस्तख़फ़ाफ़, ये जो है ना इस्तज़ाज़, इसके मानी है इस्तख़फ़ाफ़, किसी को हल्का और कमजोर पाकर उसे बहा कर ले जाना, उसके कदम फिसला देना। अल्लाह रब्बुल इज्जत फरमाते हैं कि इबलीस जा, लोगों को सिराते मुस्तकीम से जो है वो हटा, वस्तफ़ज़िज़, और इन्हें हल्का समझकर बहा कर ले जा, फिसला ले, इन्हें कमजोर समझकर इनके कदम फिसला दे। किनके कदम? आदम अलैहिस्सलाम की औलाद के। अब ये कहा मनिस्तताता, जिस जिस को तू जो है वो कर सकता है। इस्तताता के रूट क्या है? तो ये वो एन तौन मिनहुम, इनमें से, जिस सऊती का, अपनी आवाज से। सऊत के मानी यहां पर क्या है? वैसे तो सऊत के मानी होते हैं आवाज के, तो यहां इसके मानी क्या है? ये जो इबलीस की आवाज है इससे क्या मुराद है? मुफस्सरीन कहते हैं कि इसके मानी है, सऊद के मानी है पुरफुरे दावत, गाना बजाना, मौसीकी, लहव व लाभ के दीगर आलात, जिनके जरिए शैतान जो है वो आदम अलैहिस्सलाम की औलाद को बहकाता है। तो हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु ने फरमाया कि शैतान की आवाज क्या है? गाना और मजामीर, ये गाने के आलात, और लहव व लाभ की आवाजें, ये शैतान की आवाज है। और शैतान क्या करता है? इससे लोगों को हक से दूर करता है। अब आप देख लें कि पहली बात जो चैलेंज के तौर पे अल्लाह ने शैतान के सामने रखी वो क्या थी कि तू जिस जिसको अपनी दावत से फिसला सकता है फिसला ले। और अब आप देख लें कि ये जो शैतान है, और शैतान इंसानों में से भी हैं और जिन्नों में से भी हैं, तो कहीं आप तो शैतान की आवाज जो है, आप तो शैतान की आवाज से बहक तो नहीं जाती? कहीं शैतान आपको जो है वो हल्का पाकर आपके कदम फिसला तो नहीं देता, और आपको कमजोर पाकर आपको नेकियों से हटा तो नहीं देता? ये गौर करने वाली बात है। मैं भी अपना जायजा लूं और आप भी अपना मुहासबा करें कि ये जो पहला चैलेंज है, ये जो शैतान को अल्लाह रब्बुल इज्जत ने दिया था, तो कहीं इसकी इस चाल में कहीं आप तो नहीं आती? कहीं हम तो शामिल नहीं हो जाते? आज का मुसलमान जो है वो शामिल तो नहीं होता? क्यों? इसलिए कि शैतान जो है वो अलवसवास है, अलखन्नास है। शैतान जो है वो इंसानों को नेकी से हटाने के लिए तमाम जराए इस्तेमाल करता है, और वो आवाज देकर लोगों को अपनी बुराई पर उभारता है। और इसकी आवाज से मुराद नाच गाना और बेहयाई की, मौसीकी की, गिना की, डांस की, ये सारी आवाजें और महफिलें जो हैं वो शामिल हैं। तो ये मकरो फरेब की जो सूरतें हो सकती थी अल्लाह ताला ने कहा तो इख्तियार कर, जिसमें से पहली आपके सामने आई, और दूसरी है वह अजलिब अलैहिम बेखैली का व रजलिक, व अजलिब, अजलिब जो है इसके मानी क्या है? जीम लाम बा, इसके मानी है किसी चीज को हंकाना, चलाना, जबरदस्ती चढ़ा लाना, फरमाया। व अजलिब, और तू चढ़ा ला। जीम लाम बा के मानी है किसी को चलाकर जबरदस्ती आगे बढ़ाना, हांकना भी और चलाकर जबरदस्ती आगे बढ़ाना। कैसे? मसलन जिलबाब भी इसी से, चादर को आप क्या करती हैं, जिलबाब उसको आप उठाती हैं और फिर अपने ऊपर डाल लेती हैं, जिलबाब चादर ओढ़ लेती है ना, तो इसी से है। वो अजलिब और चढ़ाला। अलैहिम, इन पर, बेखैली का, खैल जो है, खैल लफ्ज, ख्याल भी इसी से है, घोड़े को कहते हैं। अब घोड़ा, अब आप देखें कि उड़ रहा होता है ना, बिल्कुल इसी तरह इंसान अपने ख्यालों के अंदर उड़ा ही उड़ा जो है वो जा रहा होता है ना। फरमाया, और खींच ला इन पर बेखैली का, सवार अपने, व रजलिक, तो खैल जो है ये सवारों की जमात को कहते हैं, और जो सवारी कर रहे होते हैं उनको कहते हैं। फिर इसी तरह रा जीम लाम, जो रजुल होता है ना वो तो होता है मर्द आदमी, और जो जैसे यहां पर आप देखें तो क्या है कि रजिलिक, रजिलिक का लफ्ज जो है ये इस्तेमाल किया गया है, और ये रा जीम लाम, जब रा रा है और लेकिन जीम के नीचे जो है वो आपको जे नजर आ रही है ना, तो मानी क्या है, पांव, रिजिल पांव को भी कहते हैं और रजुल आदमी को कहते हैं। तो जो पांव से चलते हैं प्यादा, बगैर घोड़ों के ना, और अपने प्यादे, वशा, फरमाया वह अजलिब अलैहिम बेखैलिका व रजलिक, और इन पर अपने सवार और अपने प्यादे चढ़ा ला। मुफस्सरीन कहते हैं कि इसके मानी है कि शैतान के सवार और प्यादे कौन है, कि जैसे कोई डाकू नहीं डाका डालता है जैसे, तो शैतान जो है डाकू की तरह है। जब किसी बस्ती पर डाकू हमला करते हैं तो उनके पास सवारियां भी होती हैं, पैदल लोग भी होते हैं, और डाकू क्या करते हैं, अपनी अपने जो लश्करी है उनको कहते हैं इधर लूटो, उधर छापा मारो, इधर तबाही करो, उधर तबाही मचाओ। तो उनका पूरा एक ग्रुप होता है और वो हर एक पर हमला करके उनको तबाहो बर्बादी की तरफ जो है वो बढ़ाता चला जाता है। तो यहां पर भी दरअसल जो है वो एक इस्तियारा इस्तेमाल किया गया है कि शैतान जो है अपने लश्करों के साथ जो है, जिसमें सवार भी हैं पैदल भी हैं, और शैतान को कहा जा रहा है कि तू हमला कर और फिर लोगों को उनके ईमान से फेर कर तो देख, उनको ईमान से फेरने की कोशिश तो कर, दीने हक से उनको हटाने की कोशिश कर। और यहाँ पे जो शैतान के लश्कर हैं, जिसमें खैल और रिजल दोनों जो शामिल हैं, तो इसमें शैतान खुद और उसके चेले और पैरोकार शामिल हैं, जो शैतान की तरह इंसानों को गुमराह करते हैं। और मुफस्सरीन कहते हैं कि इससे हर मुमकिन जराए शामिल हैं जो शैतान गुमराह करने के लिए इस्तेमाल करता है। तो ये जो दूसरा चैलेंज है वो अजलिब अलैहिम बेखैली का व रजलिक, इसके मानी है कि शैतान जो जो तौर तरीके इस्तेमाल कर सकता है, जो जो हरबे इस्तेमाल कर सकता है वो इस्तेमाल करे, उनको इख्तियार करें, ताकि इंसान को जो है वो अपना पैरोकार बना सके। تیسری چیز ہے وَشَارِكْهُمْ فِي الْأَمْوَالِ وَالْأَوْلَادِ، اور مال اور اولاد میں ان کے ساتھ جو ہے وہ شریک ہو جا. شارک اس کے کیا معنی ہے؟ معنی یہ ہے کہ اللہ نے جو مال اور اولاد لوگوں کو عطا کیا ہے، کہا کہ اگر کر سکتا ہے تو جا اور ان میں ان کا ساجی بن جا. اچھا، مال اور اولاد میں شیطان کا شرکت کرنا آپ کیا سمجھتے ہیں؟ آپ ذرا سوچیں. اب آپ دیکھیں کہ حضرت عبداللہ بن عباس رضی اللہ عنہ کہتے ہیں کہ مال میں جو ناجائز طریقوں سے، جو ناجائز اور حرام طریقوں سے مال کمایا جاتا ہے، تو یہ ہے مال میں شیطان کی شرکت کرنا، یا پھر حرام کاموں میں اس کو خرچ کیا جائے تو یہ شیطان کی شرکت ہے. کہ مال حرام ذریعوں سے کمایا جائے اور حرام طریقوں سے خرچ کیا جائے. اسی طرح مویشیوں کو بتوں کے نام پر وقف کر دینا، جیسے بحیرہ، صائبہ، وسیلہ، حام وغیرہ. پھر اسی طرح اولاد میں شیطان کی شرکت کیا ہے؟ جیسے زناکاری. پھر بچوں کے نام جو ہیں وہ شرکیہ رکھنا، جیسے عبد العزا، عبد اللات. پھر غیر اسلامی طریقے سے ان کی تربیت کرنا، ان کو مزاروں پر چھوڑ دینا، بتوں کے نام پر چھوڑنا، تاکہ پھر اس کے بعد جب غیر اسلامی طریقے سے ان کی تربیت ہوگی تو برے اخلاق اور کردار کے حامل ہوں گے. یا پھر اور کیا ہے اولاد میں شیطان کی شرکت؟ کہ اولاد کو تنگ دستی کے خوف سے ہلاک کر دینا، زندہ درگور کر دینا، ابورشن کروانا، اور بیٹیوں کو جو ہے وہ ضائع کروانا. پھر اسی طرح اولاد کو جو ہے وہ نیم کافرانہ زندگی بسر کرنے پر آمادہ کرنا، ان کو مجوسی، یہودی، نصرانی وغیرہ بنانا. اور مفسرین کہتے ہیں کہ میاں بیوی کا جو تعلق ہے، ازدواجی زندگی میں جو میاں بیوی کا تعلق ہے، تو اگر وہ مسنون دعا پڑھے بغیر شوہر بیوی سے وہ ہم بستری کرتا ہے تو اس سے بھی شیطان جو ہے اولاد میں اس کی شرکت ہو جاتی ہے. کیونکہ اگر دعا پڑھ کے جو ہے وہ مرد تعلق قائم کرتا ہے تو جو اولاد پیدا ہوتی ہے وہ شیطان کے اثرات سے محفوظ ہوتی ہے. تو یہاں پہ فرمایا کہ ہم نے جو مال اور اولاد لوگوں کو عطا کی ہے، ابلیس ہو سکتا ہے تو جا اور ان میں شرکت کر. اس سے جو ہے پھر کیا بات پتا چلتی ہے؟ کہ یہاں پر اللہ رب العزت شیطان کو دھمکی دے رہے ہیں، شیطان کو چیلنج کر رہے ہیں کہ اگر واقعی تجھے مہلت چاہیے تھی، مہلت تجھے دے دی، اب جا ذرا دیکھ کون لوگ ہیں جو تیری اطاعت کرتے ہیں. پھر فرمایا وعدہم، اور وعدے کر ان سے. وعدے کر، کیسے وعدے؟ جیسے انسانوں کو سبز باغ دکھا، ان کو سنہرے وعدے جو ہے وہ ان کے ساتھ کر، تاکہ جیسے لذیذ سنہرے سبز باغ دیکھ کر یہ دنیا کی زندگی پہ لٹو ہو جائیں، یہ اب آخرت کی زندگی کو بھول جائیں اور اس طرح یہ تیری اطاعت کرنے لگیں. پھر ساتھ ہی فرمایا وما یعدہم الشیطان الا غرورا، اور نہیں وعدے کرتا ان سے شیطان مگر دھوکا، مگر فریب. تو یہ ہے شیطان. ان عبادی لیس لک علیہم سلطان وکفا بربک وکیلا. اب آپ دیکھیں کہ شیطان کا چیلنج کرنا، شیطان کا مہلت مانگنا، اور اللہ رب العزت کی طرف سے شیطان کو جو ہے اللہ رب العزت نے کیا کہا؟ کہ شیطان کو مہلت دے دی، اور اس کے بعد کہا कि तू जो कर सकता है कर ले। ऐसे यहां पे दो तीन बातें समझने वाली हैं और याद रखने वाली हैं। उनमें से पहली चीज क्या है कि शैतान ने अल्लाह को जो चैलेंज दिया था, अपने आप को जो बड़ा समझा था और अल्लाह से जो मोहलत मांगी थी, तो अल्लाह ने उसको मोहलत दे दी। दूसरी बात ये कि अल्लाह रब्बुल इज्जत ने कहा कि शैतान को इस दुनिया में आजादी हासिल है, को इंसान को अपना साथी बनाए, उसके ऊपर अपनी सारी कोशिशें जो है वो इस्तेमाल करे, उसके अंदर घुसकर उसकी माल और औलाद में शामिल हो जाए। लेकिन अल्लाह ने शैतान को किसी भी दर्जे में इंसान के ऊपर इख्तियार नहीं दिया। शैतान के बस में सिर्फ ये है कि वो आवाज और अल्फाज के जरिए लोगों को बहकाए, उन्हें बुराई के रास्तों की दावत दे, लेकिन ऐसा नहीं है कि वो जो है वो इंसान जो है उसके ऊपर शैतान को इख्तियार दे दिया गया, ऐसा नहीं है। तो शैतान कैसे बहकाता है? अपनी आवाज के जरिए, अपने वसवसों के जरिए, अपने चेलों के जरिए, और वो बेहकीकत चीजों को खुशनुमा बनाकर, उनको अजीम बनाकर इंसान के सामने जो है वो पेश करता है। और अल्लाह रब्बुल इज्जत ने इस आयत में ये कह दिया कि इन्ना इबादी, तहकीक जो मेरे बंदे हैं, ये है खास बात कि जो अल्लाह के बंदे हैं, इन्ना इबादी जो मेरे बंदे हैं। और अल्लाह के बंदे कौन हैं? जो ईमान लाने वाले हैं, जो अल्लाह की बंदगी करने वाले हैं, जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की अताअत करने वाले हैं। फरमाया कि मेरे बंदे, लैसा लका अलैहिम सुल्तान, कि इन पर तेरा कुछ भी जोर नहीं है। सुल्तान के मानी क्या होते हैं? कि इन पर तेरी कुछ भी हुकूमत नहीं है, इक्तदार नहीं है, तेरा कब्जा नहीं है, तेरा काबू नहीं है। इससे क्या बात पता चली? कि शैतान बहकाने बहकाने की अल्लाह ताला ने उसको जो है शैतान को आजादी तो दी है, लेकिन जबरदस्ती शैतान जो है वो इंसान पर इख्तियार नहीं रखता कि जबरदस्ती उनको बुराइयों पर जो है वो डाल दे। तो अब शैतान अपने सवार और प्यादों के जरिए इंसान पर जब हमला करेगा, तो उससे बचने का तरीका क्या है? कैसे शैतान से बचा जा सकता है? और उसका सिर्फ एक ही रास्ता है कि अल्लाह को अपना हकीकी वकील बनाया जाए। क्यों फरमाया? वकफा बिरब्बी का वकीला, और काफी है तेरा परवरदिगार कारसाज, वकील के तौर पर। तो जो शख्स भी अपने आप को अल्लाह की हिफाजत में दे देगा, अल्लाह को अपना वकील बना लेगा, तो शैतान इसके मुकाबले में अपनी तमाम ताकतों के बावजूद आजिज होकर रह जाएगा। तो ईमान पर जमे रहने वालों को यहां पे तसल्ली दी जा रही है कि शैतान इख्तियार कुदरत रखते हुए भी जो है वो फितना भरपा नहीं कर सकता। किन लोगों के लिए? वकफा बिरब्बी का वकीला, कि जो ईमान लाने वाले अल्लाह को अपना वकील बना लेते हैं। तो यहाँ पे अल्लाह ताला ने ईमान लाने वालों को तसल्ली दी है कि शैतान जो कुछ भी कर गुजरे, लेकिन उसको ये इख्तियार हासिल नहीं है कि तुम लोगों को ईमान से फेर दे, अगर तुमने अल्लाह को अपना वकील बना लिया है। वकफा बिरब्बिका वकीला, तो क्या करें? आइए अपने आप को पूरे एतमाद के साथ अपने रब के हवाले कर दें, अपने आप को भी और अपनी औलाद को भी, क्योंकि मैं आप हम सब बहुत कमजोर हैं, और हमें कभी अपने ईमान पर, अपनी नेकी पर, अपनी इस्तकामत पर और अपनी सालियत पर भरोसा नहीं करना चाहिए, बल्कि हमेशा भरोसा अल्लाह पर करना चाहिए। अल्लाह रब्बुल इज्जत से जो है वो दुआ मांगनी चाहिए। तो कोशिशें करने के साथ साथ हमारी ये जिम्मेदारी बनती है कि हम जो हैं ईमान और इस्तकामत पर कायम रहने के लिए अपने अल्लाह से दुआ भी मांगे और इसके लिए कोशिश भी करें, और अल्लाह ताला से दरख्वास्त करें कि तू हमें अपनी बंदगी पर साबित कदमी अता कर। تو ہمیں شیطان سے بچا، ہمیں بھی اور ہماری اولاد کو بھی، ہمیں بھی اور ہماری اولاد کو شیطان سے بچا، ہے نا؟ اور جو لوگ اللہ کو اپنا وکیل بنا لیتے ہیں تو وہ سخت سے سخت حالات کے اندر بھی جو ہے وہ اللہ کی حفاظت میں ہوتے ہیں، پھر شیطان جو ہے ان کے ایمان کا جو ہے وہ نقصان نہیں کر سکتا، ان کو ان کے ایمان سے پھسلا نہیں سکتا۔ تو یہاں پہ یہ جو تپتی دھوپ ہے، یہ جو بے حیائی کی ہوائیں ہیں، یہ جو ماحول کی جو ہے وہ ظلمت ہے، اندھیرے ہیں ہمارے ارد گرد، تو ہم بھی اور ہمارے لیے بھی اور ہماری اولاد کے لیے بھی جس میں خطرہ ہے، تو پھر ہمیں کیا کرنا چاہیے؟ ہمیں اللہ رب العزت سے اپنے لیے اور اپنی اولاد کے لیے اور سب کے لیے ایمان اور استقامت کی دعا مانگنی چاہیے۔ اور میں تو حضرت جو مریم ہیں ان کی والدہ سے بڑی متاثر ہوتی ہوں، کیسے؟ کہ انہوں نے جو ہے وہ اپنی اولاد کے لیے کیسے خوبصورت طریقے سے اللہ تعالی سے دعا مانگی تھی، انہوں نے اللہ رب العزت سے یہ بات کہی تھی کہ انی اعیذھا بک و ذریتھا من الشیطان الرجیم، اور یہ دعا مجھے اور آپ کو بھی اللہ سے مانگنی چاہیے، جب بچوں کو سکولوں میں بھیجیں، جب بچے آفس جائیں، جب بچے باہر نکلیں، جب بچے ادھر ادھر ہوں، کمپیوٹر پہ بیٹھے ہیں، فون پر ہیں، کہیں بھی ہیں، تو ان کو صحبت صالح دینے کے ساتھ ساتھ، ان کے لیے کوششیں کرنے کے ساتھ ساتھ، قدم قدم پر ان کو اللہ کے سپرد کریں کہ یا اللہ ہم نے اپنی اولاد کو آپ کے سپرد کیا، یا اللہ ان کی نفسانی خواہشات پر ایمان کا غلبہ دے دے، اے اللہ تو ان کے ایمان کی حفاظت کر، اے اللہ بس تو ان کے لیے جو ہے وہ کافی ہو جا۔ اور یہ جو وَشَارِكْهُمْ فِي الْأَمْوَالِ وَالْأَوْلَادِ، یہ جو شیطان جو ہے وہ اولاد کے اندر ساجہ بننا چاہتا ہے، شرکت کرنا چاہتا ہے، مسلمانوں کی اولاد کو مشرکانہ رسموں میں جو ہے وہ مصروف کرنا چاہتا ہے، حرام ذرائع آمدنی اختیار کرنے پر ان کو آمادہ کرنا چاہتا ہے، حرام راستوں پر ان کو ڈالنا چاہتا ہے، تو کیا کرے؟ وکفا بربک وکیلا، حسبنا اللہ نعم الوکیل ونعم المولا ونعم النصیر۔ اور یہ دعا ہمیں جو ہے وہ کثرت سے پڑھنی چاہیے۔ پھر آپ دیکھیے کہ پچھلی آیات میں آپ نے جو ہے وہ توحید کے بارے میں پڑھا اور شرک کے رد ہونے کے بارے میں پڑھا، اب یہاں پر بھی دوبارہ توحید کا مضمون جو ہے بڑے خوبصورت انداز میں پیش کیا گیا ہے۔ اللہ رب العزت ایک ہی بات کو بار بار پیش کرتے ہیں اور مختلف انداز میں پیش کرتے ہیں، کیوں؟ تاکہ لوگ جو ہیں اس کو سمجھ سکیں۔ آیت نمبر 66 سے 72 تک یہاں پر جو ہے یہ بتایا جا رہا ہے کہ اللہ کی جو بے شمار عظیم الشان نعمتیں ہیں، تو ان نعمتوں کو پانے کے بعد پھر انسان کو شرک سے بچنا چاہیے، پھر انسان کو جو ہے وہ غرور اور استکبار سے نکل کر اپنے آپ کو اللہ کی بندگی میں دینا چاہیے، اللہ کی اطاعت میں دینا چاہیے۔ یہ توحید کی جو مثال ہے بڑی خوبصورت ہے، آئیے اس کو پڑھتے ہیں۔ کہا کہ ربکم، تمہارا رب، یعنی شیطان کو چھوڑ کر تو کس کو وکیل بناؤ، کس سے دوستی کرو، کس پر اعتماد کرو، کس پر بھروسہ کرو، کس کی رہنمائی میں اپنی زندگی کا سفر طے کرو، کیونکہ اگر اس کو تم نے اپنا جو ہے وہ رب بنا لیا، اس کو تم نے اپنا معبود بنا لیا، تو پھر تم جو ہے تمہیں کسی کی مدد کی ضرورت نہیں۔ اور تمہارا رب کیسا عظیم ہے؟ ربکم الذی، تمہارا حقیقی رب تو وہ ہے، یوزی لکم الفلک فی البحری، جو چلاتا ہے سمندر میں تمہاری کشتی کو، یوزی اس کا روٹ ہے زے جیم واو، اس کے معنی ہے دھیرے دھیرے نرمی سے چلانا، آہستہ आहिस्ता जो है वो चलाना। तो तुम्हारा रब वो है जो चलाता है तुम्हारे लिए। अल फुल्क जो है ये इसम जिन्स है, वाय जमा मुजक्कर मुअन्नस सबके लिए इस्तेमाल होता है। तो आप देखें कुरान में कहीं सब इसका तर्जमा कश्ती है और कहीं कश्तियां हैं, क्योंकि जमा भी हो सकता है ना। तो वो जो तुम्हारे लिए चलाता है समंदरों समंदर में कश्तियों को, क्यों चलाता है? ये तब तगू मिन फजले ही, ताकि तुम उसका फजल तलाश कर सको। और फजल तलाश करने से मुराद क्या है? रिस्क तलाश कर सको। यहाँ पे इशारा है बहरी सफर, जो कि तिजारत के लिए अमूमन बड़े नफे का सबब बनता है। तो कहा है कि ये जो बहरी सफर है जिसमें तुम तिजारत करते हो, तो इस सफर को अल्लाह ने तुम्हारे लिए आसान कर दिया है। ये अल्लाह की बड़ी करम नवाजी है, ये अल्लाह का फजल और रहमत है कि इसने समंदरों को इंसानों के ताबे कर दिया, कि इंसान पानी पर भारी भारी कश्तियां और जहाज चलाकर एक मुल्क से दूसरे मुल्क में आता जाता है, कारोबार करता है। तो ये नफे, ये सारा असबाब किसने फराहम किए? तुम्हारे रब ने। रब्बुकुम तुम्हारा रब, किसी और का नहीं, तुम्हारा रब, तुम्हारे माबूद नहीं, तुम्हारा तुम्हारे जो वो लोग जो शिर्क करते थे, तुम्हारे पत्थरों के बने हुए माबूद नहीं, बल्कि तुम्हारा रब। और तुम्हारा रब कैसा है? इन्नहू काना बिकुम रहीमा, हकीकत यह है कि वो तुम्हारे हाल पर बड़ा मेहरबान है। और ये अल्लाह की मेहरबानी है, और उसकी मेहरबानी की एक और जो है वो एक और अंदाज क्या है? वैजा मस्सा कुमुद्दुरु, कि जब तुम्हें तकलीफ पहुंचती है, फिल बाहरी समंदर में, कि जब तुमको दरिया में कोई तकलीफ पहुंचती है, मसलन दरिया की मौज और हवा के तूफान से डूब जाने का खतरा हो जाए, तो उस वक्त तुम्हारी मदद कौन करता है? अल्लाह। वैजा मस्सकुमुद्दुर्रु फिल बाहरी, और जब समंदर में तुम पर कोई मुसीबत आती है, आंधी तूफान, कश्ती हचकोले खा रही है, डूबने का खतरा है, बड़ा तूफानी जो है वो रेला है, पानी तेज है, तो दल्ला मन तदउन इल्ला इयाहू, तो उस एक के सिवा दूसरे जिन जिन को तुम पुकारते हो सब गुम हो जाते हैं। दल्ला तो गुम हो जाते हैं, मन तदउना जिनको तुम पुकारते हो, इल्ला इयाहू मगर सवाए उसके, तो अल्लाह के सिवा जिन जिन को तुम पुकारते हो वो तो सब गुम हो जाते हैं। इससे क्या बात पता चलती है? कि मुश्किल वक्त में सिर्फ अल्लाह तुम्हारे काम आता है। इससे ये बात पता चलती है एक अल्लाह के सिवा जो है और कोई मदद करने वाला नहीं है। फलम्मा नज्जाकुम इलल बर्री, मगर जब तुमको बचाकर खुशकी पर ले आता है, जब तुम्हें निजात देकर वो आंधी तूफान, वो जो डूबने का खतरा था, अब दरिया की मौजों से हवा के तूफानों से तुम्हें बचाकर जब वो खुशकी पर ले आता है, आरत तुम, तो तुम उससे मुंह मोड़ जाते हो। तो तुम क्या करते हो? तो तुम उस वक्त जो है वो अल्लाह को भूल जाते हो, उसे रुख फेर लेते हो। वकानल इंसानु कफूरा, इंसान वाकई बड़ा नाशुकरा है। यहां पर अल्लाह रब्बुल इज्जत ने इंसान की नाशुकरी को, उसके अकड़ने को, उसकी सरकशी को जो है बड़े खूबसूरत अंदाज में पेश किया है। अब यहाँ पे आप देखें कि ये जो समंदर है ना, ये इंसान की जिंदगी है, और समंदर के अंदर ये जो मुसीबत है, दुर है, ये जिंदगी, इंसान की जिंदगी में उसको जो तकलीफें पहुंचती हैं, जैसे बीमारी है, जॉब का चला जाना है, मसाइल मुश्किलात का आना है, तो बीमारी आई, मुसीबत आ गई, खुदा ना खास्ता एक्सीडेंट हो गया, बच्चों की कोई आजमाइश आ गई, कुछ भी मुश्किल हुई, तो इंसान अल्लाह के आगे रोता है, गिड़गिड़ाता है, अल्लाह अल्लाह पुकारता है, रब रब करता है। अब अल्लाह ताला क्या करते हैं? उस मुश्किल से निजात दे देते हैं। बीमारी चली गई, जॉब लग गई, और आप जिस भी आजमाइश में थे, अल्लाह ने आपको उसमें से जो है वो निकाल दिया। तो अब क्या हुआ कि इंसान जो है वो हालात के बदलते ही अल्लाह को भूल जाता है। फरमाया वकान अल इंसानु कफूरा, और इंसान बड़ा ही नशुकरा है, वाकई बड़ा नशुकरा है। तो आप अपना भी जायजा लें, अपना मुहासबा करें कि आपका मामला क्या है, कि जब आजमाइश आती है तो उस वक्त आप क्या करती हैं, और जब वो आजमाइश से आप खैरियत से गुजर जाती हैं और आजमाइश में से अल्लाह आपको खैरियत से निकाल देता है, तो फिर उस वक्त क्या अल्लाह आपको याद रहता है, या फिर ये कि अल्लाह को भूल जाती हैं। तो दरअसल ये कश्ती और दरिया जो है, ये एक मिसाल है, और इससे इस मिसाल के जरिए से अल्लाह रब्बुल इज्जत ये बात हमारे सामने लाना चाहते हैं कि क्या मुश्किल में सिर्फ अल्लाह को याद रखते हो या सहूलतों में भी अल्लाह याद रहता है। तो ये जो हालत थी, जो मुश्किल वक्त में हालत थी, रोने की, गिड़गिड़ाने की, तड़पने की, क्योंकि जिंदगी की कश्ती जब मुसीबतों और परेशानियों में हचकोले खाती है तो उस वक्त क्या हाल होता है, और जब वो कश्ती जो है हचकोलों से निकलकर आराम से रवा दवा हो जाती है, तो क्या उस वक्त भी अल्लाह को याद करते हो या फिर अल्लाह को भूल जाते हो। तो मुसीबतों में भी अल्लाह को याद करना और खुशियों में भी अल्लाह को याद करना, खुशहाली में भी याद करना, ये है असल बात। अब फिर यहां पर दोबारा अल्लाह रब्बुल इज्जत जो है पूछते हैं, चंद सवालात सामने रखे हैं, किन से? कफूरा, कुफर करने वालों से, नशुक्री करने वालों से, सरकशी करने वालों से। अल्लाह ताला पूछते हैं, अफा अमिन तुम, क्या पस तुम अमन में आ गए, क्या तुम बेखौफ हो गए हो, अय्यक्सिफा बेकुम जानिबल बर्री, के अल्लाह कभी खुश्की पर ही तुमको जमीन में धंसा दे। अय्यक्सिफा, खा सीन फा इसका रूट है और इसके मानी है कि धंसा देना, जैसे जमीन के अंदर कोई धंस जाए। तो क्या तुम बेखौफ हो गए हो कि अगर अल्लाह चाहे जाने बल बरी, यानी खुश्की पर ही, कि अल्लाह तुम्हें खुश्की की तरफ जो है वो जमीन में धंसा दे। और युरसिला अलैकुम हासिबन, या तुम पर पथराव करने वाली आंधी भेज दे। हासिबन जो है ये पत्थरों की बारिश को कहते हैं, ऐसा आंधी तूफान के जिसके अंदर जो है वो पत्थरों की बारिश हो रही हो, तो अगर अल्लाह चाहे तो तुम पर पत्थर किंकर उड़ाने वाली आंधी भेज दे। तुम मला तजिदु लकुम वकीला, और तुम मुझसे बचने वाला कोई वकील ना पाओ, कोई मददगार ना पाओ, कोई तुम्हारी दस्तगीरी और इयानत करने को मौजूद ना हो। फिर एक और सवाल है, अब आप जरा गिनती जाए कितने सवाल हैं। अब यहां पर तीसरा सवाल है, अम अमिन तुम, क्या पस तुम अमन में आगे हो, क्या तुम्हें अब इस बात का अंदेशा नहीं है, तारतन उखरा, के अल्लाह फिर किसी वक्त तुमको समंदर में ले जाए। अय्युईदकुम, ऐन वौदाल इसका रूट है, इसका मतलब है इयादा करना, लौटाना, कि अल्लाह तुम्हें जो है वो लौटा दे, फी ही समंदर में, यानी अल्लाह तुम्हें आजमाइश में फिर डाल दे, अल्लाह फिर से तुम्हें किसी बीमारी में, आंधी में, तूफान में, परेशानी में अल्लाह फिर से तुमको डाल दे, ऐसा भी तो हो सकता है ना। तारातन, तारातन जो है इसका रूट है ता वो रा, और इसके मानी है दूसरी मर्तबा, इसका मतलब है मर्तबा, और उखरा जो है ये दूसरे के लिए आता है, तो अगर अल्लाह चाहे तो तुम्हें दोबारा जो है वो समंदर में ले जाए दूसरी बार, यानी पहली दफा तुम मुश्किल में जब पड़े, तुमने अल्लाह अल्लाह किया, अल्लाह ने तुम्हें मुश्किल से निकाल दिया, अब तुम फिर अल्लाह को भूल गए, तुम फिर शिर्क करने लगे, अल्लाह ने तुम्हें दोबारा आजमाइश में डाला, दोबारा तुम समंदर में चले गए। फयुरसिला अलैकुम कासिफा मिनर रही, फिर वो जो है वो भेज दे तुम पर, युरसिला वो चलाए तुम पर, कासिफन कासिफ जो है काफ स्वाद फा, ये तेज और सख्त हवा जो दरख्तों और इमारतों को तोड़ती हुई चले। तुंदो तेज आंधी जो दरख्तों को तोड़ देने वाली हो, आंधी का तूफान तो कासिफ कहते हैं तोड़ देने वाली। तो अल्लाह तुम पर जो है वो सख्त तूफानी हवा भेज दे जो तोड़ फोड़ करने वाली हो, मिनरी हवा में से, युग्र का कुम बीमा कफर तुम, और तुम्हारी नशुक्री के बदले में तुम्हें गर्क कर दे। युग्र का कुम गैन राकाफ, डुबो देना, गर्क कर देना, तुम्हें डुबो दे। क्यों? बीमा कफर तुम, इसको आप सर्कल कर ले, बीमा कफर तुम, जो तुमने नशुक्री की, जो तुमने कुफर किया, नेमते पाकर जो तुम अल्लाह को भूल गए, तो अल्लाह ने भी तुम्हें खूब आजमाया। तो इससे क्या बात पता चलती है कि रवैये के मुताबिक जो है वो अल्लाह की तरफ से आजमाइश आ गई। तो कासिफ ऐसी तुंदो तेज समंदरी हवा जो कश्तियों को तोड़ दे, उन्हें डबो दे। थुम्मा ला तजिदु लकुम अलैना बिही तबिया, और तुम्हें कोई ऐसा ना मिले। थुम्मा ला तजिदु लकुम, और फिर तुम्हें कोई ऐसा ना मिले। अलैना बिही तबिया के जो हमारा पीछा कर सके। तबिया जो है इसके मानी है इंतकाम लेने वाला, पीछा करने वाला। तो असल में इसका रूट है ता बा ऐन, पीछा करना, और तबियन जो है जैसे किसी को कोई फॉलो करने वाला हो। तो इससे क्या मानी है फॉलो करने के, कि जब तुम डूब जाओ, जब मैं तुम्हें गर्क कर दूं तुम्हारी नाफरमानियों की वजह से, तो तुम्हारे डूब जाने के बाद मुझसे कोई पूछ ना सके कि तूने हमारे बंदों को क्यों डुबोया। इसके मानी क्या है? अल्लाह रब्बुल इज्जत जो है यहाँ ये बात बताना चाहते हैं, ये बात बता समझाना चाहते हैं कि एक मर्तबा समंदर से बखैरियत निकलने के बाद क्या दोबारा तुम्हें समंदर में जाने की जरूरत पेश नहीं आएगी? तो अगर तुम समंदर में गए तो वहां आंधी आ सकती है, तूफान आ सकता है, तुम्हारी कश्ती जो है वो डूब भी सकती है, तुम आंधी और तूफान का शिकार हो सकते हो। फिर तुम्हें इस आंधी और तूफान से कौन बचाएगा? और अगर अल्लाह तुम्हें पकड़े तो फिर कोई ऐसा नहीं है कि दर्दाबों में जो लोग फंसे हुए हैं, तो उनमें से जब वो डूब जाए तो अल्लाह से कोई पूछ सके कि हमारे इन बंदों को तूने क्यों जो है वो आजमाइश में डाला, क्यों जो है इनको जो है इनकी कश्ती कश्ती जो है वो भंवर के अंदर जाकर जो है वो फंस गई। अहले मक्का क्या करते थे जब मुश्किल होती थी, जब कश्ती समंदर में जो है वो फंसती थी गर्दाब में, तो वो क्या करते थे कि वो अल्लाह की बजाय अपने बुतों को जो थे वो पुकारते थे। तो आज भी लोग क्या करते हैं कि लोग जो है वो मुश्किल कुशा किसे कहते हैं? अपनी मर्जी से इंसानों को मुश्किल कुशा कहते हैं, जैसे बाज लोग अली मुश्किल कुशा कहते हैं, है ना, और गौसे आजम और इस तरह की बात। तो ये दरअसल क्या है, ये सिर्फ अल्लाह की जात है जो इंसान को मुश्किल से निकाल सकती है। अच्छा, यहां पर ये बात भी देखने वाली है कि आप देखें कि पिछली कौमों में अल्लाह ताला ने कैसे उनको अजाब जो है वो दिया। जमीन में कौन जो है वो धंस गया था? कारून अपने खजानों के समेत जमीन में धंसा था ना। दरिया के अंदर कौन डूबा था? फिरौन और उसके साथी। और कौमें आज जो थी वो हवा के तूफान से हिलाक कर दी गई। तो अल्लाह ने जब चाहा अपने नाफरमानों को सफाए हस्ती से मिटा दिया। फिर आप देखिए कि अल्लाह रब्बुल इज्जत फरमाते हैं, वलकद करमना बनी आदमा व हमलनाहु फिल बर्री वल बहरी, ये तो हमारी अनायत है कि हमने बनी आदम को बुजुर्गी दी। वलकद करमना कि हमने बनी आदम को जो है वो इज्जत दी, मखसूस सिफात देकर उन्हें इज्जत दी। कैसे? कि हमने बनी आदम को खूब नवाजा, خشکی اور تری میں اس کے لیے سواری کا انتظام کیا، اس کو پاک رزق عطا کیا، اس کو بہت سی مخلوقات پر فضیلت دی. اب مزید اس کی تفصیل پڑھیں. وَحَمَلْنَاهُ فِي الْبَرِّ وَالْبَحْرِ، انہیں جو ہے وہ خشکی اور تری میں سواریاں عطا کی. وَرَزَقْنَاهُم مِّنَ الطَّيِّبَاتِ، اور ان کو پاکیزہ چیزوں میں سے رزق دیا. وَفَضَّلْنَاهُمْ عَلَىٰ كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا، اور اپنی بہت سی مخلوقات پر انہیں نمایاں فوقیت عطا کی. اب بنی آدم کی جو فضیلت ہے دوسری مخلوقات پر، اس کا ذکر کیا جا رہا ہے کہ یہ سب کیا ہے. یہ اللہ تعالی کی جو ہے وہ بنی آدم پر جو ہے وہ اللہ تعالیٰ نے بنی آدم کو دوسری مخلوقات پر فضیلت عطا کی ہے. اب یہاں پر دو باتیں خاص طور پر اہم ہیں کہ فضیلت جو ہے وہ کن وجوہات کی بنا پر ہے، اور دوسری بات کہ یہ فضیلت جو دوسری مخلوقات پر دی گئی اس سے مراد کیا ہے. تو اب کس بنا پر اللہ تعالیٰ نے دوسری مخلوقات پر انسان کو فضیلت دی ہے، تو اس کے معنی یہ ہیں، جیسے خوبصورت صورت دی، جسم کو معتدل بنایا، مزاج میں اعتدال رکھا، قد و قامت، پھر انسان کو عقل و شعور دیا، پھر اللہ تعالیٰ نے انسان کو جو ہے یہ قدرت دی کہ زمین اس کے لیے، کائنات اس کے لیے، کائنات کا ذرہ ذرہ اس کے لیے مسخر کر دیا کہ انسان رہنے سہنے، نقل و حرکت، کھانے پینے، لباس میں جو ہے وہ باقی جو کچھ اللہ نے پیدا کیا اسے مختلف ہے. پھر آپ دیکھیں کہ انسان بولتا ہے، بات کو سمجھتا ہے، اور خط ہے، تحریر ہے، تو یہ ساری باتیں کیا ہیں، اللہ نے انسان کو دی ہیں. بعض علماء کہتے ہیں کہ ہاتھ کی انگلیوں سے کھانا کھانا بھی یہ انسان کی صفت ہے. تمام جانور منہ سے کھاتے ہیں، پاؤں سے کھاتے ہیں، پنجے میں پکڑ کر کھاتے ہیں نا، تو اللہ تعالیٰ نے انسان کو یہ فضیلت دی ہے. پھر آپ دیکھیں انسان کا کھانا لذیذ ہوتا ہے، مفید ہوتا ہے، اور باقی جانور کچا گوشت کھاتے ہیں، گھاس کھاتے ہیں. تو یہ ساری نعمتیں پا کر انسان کو چاہیے تھا کہ وہ اللہ کو پہچانتا، اللہ کی مرضی اور نامرضی کو معلوم کرتا، اللہ کی بندگی کرتا، اپنی خواہشات کو، شہوات کو عقل و شعور کے ذریعے اللہ کا غلام بنا دیتا، تو اس کا مقام فرشتوں سے بھی اونچا ہو جاتا. وَفَضَّلْنَاهُمْ عَلَىٰ كَثِيرًا مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا. تو یہاں ایک ہی پیغام ہے کہ یہ فضیلت جو ہے جو اللہ نے تمام انسانوں پر، اللہ نے انسان کو تمام مخلوقات پر جو دی ہے، تو کیا انسان اس فضیلت کو پھر قائم رکھتا ہے؟ تو یہ ہے اصل بات جو کہ یہاں پر جو ہے وہ سوچنے والی ہے کہ انسان پھر کرتا کیا ہے. پھر آپ دیکھیے کہ 71 اور 72 میں اللہ رب العزت جو ہیں وہ پھر انسان کا جو ہے وہ انجام بتاتے ہیں کہ یوم ندعو کل اناس بامامہم، یار کرو اس دن کو، پھر خیال کرو اس دن کو جبکہ ہم ہر انسانی گروہ کو اس کے پیشوا کے ساتھ بلائیں گے. اب یہاں پہ کہا جا رہا ہے کہ انسان کو میدان حشر کو یاد کرنا چاہیے. لوگوں بڑا ہی سخت وقت ہوگا، اس میں جزا اور سزا کی اللہ کی عدالت قائم ہوگی. جیسے یہاں پہ ہوتا ہے نا، سپریم کورٹ ہے، ہائی کورٹ ہے، اب وہاں پہ اللہ جو ہے اللہ عدل کرے گا. اور پھر کیا ہوگا، فرمایا کہ اس دن ہم ہر گروہ کو ان کے لیڈروں اور پیشواؤں سمیت اپنے حضور حاضر ہونے کا حکم دیں گے. یوم ندعو، پھر ہم ان کو جو ہے وہ بلائیں گے. کل اناسن، تو حمزہ نون سین اس کا روٹ ہے، انسان بھی اسی سے ہے، اور یہاں پر اناس کا لفظ جو ہے استعمال کیا گیا ہے، اور یہ جمع کے لیے آیا ہے. اناس سب لوگ، پھر ہم سب لوگوں کو بلائیں گے، بے امام مہم، ان کے لیڈروں کے ساتھ. اس کے معنی کیا ہے کہ سب لوگوں کو ان کے لیڈروں کے ساتھ بلائیں گے، तो उनास के मानिए इंसानों के गुरु, और इमाम से मुराद है लीडर और पेशवा। तो जब अल्लाह की अदालत कायम होगी तो जो नेकी में लीडरी करने वाले थे ना, अल्लाह उनको भी बुलाएगा। तो नेकी में लीड करने वाले, जैसे कुरान पढ़ना पढ़ाना, फिर ये कि सदका खैरात करना और लोगों को भी कहना कि करो, फिर खिदमत खल करना, नीडी पीपल को खाना देना, औरों को भी कहना कि आप लोग ये काम करें। तो जो लोग नेकी में लीड करते थे वो भी, और उनके पैरोकार, उनको कहा जाएगा हाजिर हो जाएं। दूसरी तरफ जो शिर्क करने वाले हैं, जो नाफरमान हैं, शरारती हैं, मुफसिद हैं, उनसे कहा जाएगा वो भी, और जो उनके साथी हैं वो भी शामिल हो जाएं, वो आ जाएं। तो नेकी की तरफ बुलाने वाला और उसके साथ उनके पैरोकार, बुराई की तरफ बुलाने वाला और उसके पैरोकार, दोनों को जो है वो बुलाया जाएगा। तो इमाम जो है ना, ये लीड करने को कहते हैं ना, आगे होना। और बाद लोगों ने इमाम के मानी किताब के भी कहे हैं, क्योंकि किताब की रहनुमाई ही में लोग आगे बढ़ते हैं ना, या फिर इंसान जो है इमाम की तरफ रुजू करता है या किताब की तरफ करता है, तो दोनों तरह ठीक हो सकता है। फिर होगा क्या, फमन ऊतिया किताबहु बियमीन ही फौलाइका यकरऊना किताबहुम वला युज़लमूना फतीला। उस वक्त जिन लोगों को उनका नामा अमाल सीधे हाथ पे दिया गया, वो अपना कारनामा जिंदगी पढ़ेंगे और इन पर जर्रा बराबर जुल्म ना होगा। हमें कुरान में मुतअद्दद आयात से पता चलता है कि जो नेक लोग हैं उनका नामा अमाल उनके दाएं हाथ में दिया जाएगा, और जो बुरे लोग हैं उनका नामा अमाल उनके बाएं हाथ में दिया जाएगा। तो यहां पर भी दाएं हाथ में नामा अमाल का जिक्र है। ये मुत्तकी लोग, ये ईमान रखने वाले, फमन ऊतिया किताबहू बियमीनी, तो बस जिन लोगों को उनका नामा अमाल सीधे हाथ में दिया गया, फाउलाइका यकरऊना किताबहुम, तो वो अपना जिंदगी का कारनामा पढ़ेंगे, तो खुशी खुशी वो अपने नामा अमाल को पढ़ेंगे। और जो बुरे लोग होंगे वो क्या करेंगे, जब उनका नामा अमाल उनके बाएं हाथ में दिया जाएगा, तो वो ये कहेंगे कि हमारी बदबख्ती कि आज हमें ये नामा अमाल जो है वो दिया गया है। अब आप देखें कि यहां पर जो है फतीला का लफ्ज इस्तेमाल किया गया है, फा के लाम, फतीला जो है इसके मानी है खजूर की गुठली के अंदर जो धागा होता है ना, बहुत ही बारीक सा धागा होता है। आप खजूर को खोलें, आपके पास है तो आप खोलें देखें, तो आपको बारीक सी उसकी गुठली के अंदर जो एक लाइन सी होती है उसके अंदर आपको छोटा सा एक धागा सा नजर आएगा, तो बहुत ही बारीक, बहुत ही छोटा सा होता है। तो उससे ही ये लफ्ज जो है, ये फतीला का लफ्ज इस्तेमाल किया जाता है, जैसे धागे के बराबर। इसके मानी क्या है, बहुत ही थोड़ा। तो ये बात बताई जा रही है कि अल्लाह ताला का जब दरबार लगेगा, हर एक को जब उसकी जिंदगी का नामा अमाल मिलेगा, तो उसमें जर्रा बराबर जो है ना कमी बेशी नहीं होगी, जरा चीज जो है उसमें से कम नहीं की जाएगी। अमन का नफी हाजे ही आमा, और जो इस दुनिया में अंधा भर कर रहा, फा हुआ फिल आखिरती आमा, वो आखिरत में भी अंधा ही रहेगा, वह अदल्लु सबीला, बल्कि रास्ता पाने में अंधे से भी ज्यादा वो नाकाम और नामुराद होगा। अब यहां पर जो है, एक तरफ अल्लाह ताला ने आखिरत के दिन की जजा और सजा जो है उसकी याद दहानी करवाई है, दूसरी तरफ अल्लाह ताला कह रहे हैं कि आखिरत के दिन जो लोग अंधे होंगे, ये कौन लोग हैं जो आखिरत के दिन अंधे उठेंगे, क्योंकि दुनिया में तो उनकी आंखें थी लेकिन आखिरत के दिन वो अंधे क्यों हैं? इसलिए कि वो आंखों से सारी चीजें देखते थे, अगर नहीं देखते थे तो कुरान को नहीं देखते थे, वो हदायत के रास्ते को नहीं देखते थे, वो अल्लाह की अतात की तरफ नहीं चलते थे। तो आमा ऐन मीम या आंखों का अंधा, और ऐन मीम हा दिल के अंधे को कहते हैं। तो यहां पर आमा जो है ये दिल का अंधा है, इसका रूट क्या है? हाँ, यानी दुनिया में हक को देखने, समझने और उसे कबूल करने से महरूम रहा। सारे काम किए लेकिन इन आंखों से वो काम ना किया जिसके लिए अल्लाह ने आंखें दी थी। तो लोगों, आंखें बड़ी नेमत है। इन आंखों से क्या करना चाहिए? इन आंखों से बसीरत हासिल करके अल्लाह के फरमा बरदार बंदे बनना चाहिए। तो वो बदकिस्मत आखिरत में भी अंधा उठेगा, वह दल्लू सबीला, और रास्ता पाने में अंधे से भी ज्यादा नाकाम, अंधे से भी ज्यादा नाकाम। तो ये कौन होंगे? ये असाबुल शिमाल है। आपने पहले असाबुल यमीन के बारे में पढ़ा, दाएं हाथ वालों के बारे में, अब बाएं हाथ वाले जो असाबुल शिमाल है उनके बारे में बताया जा रहा है कि दुनिया में अंधे बने रहे, अब आखिरत में अंधे उठेंगे। अब सिराते मुस्तकीम पर नहीं चल सकते कितनी भी ये ख्वाहिश करें, क्योंकि मोहलत अमल खत्म हो चुकी। फिर आप देखिए कि आयत नंबर 73 से लेकर 77 तक मुखालिफीन की मुखालफत के बावजूद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दावत हक पर जमे रहने की ताकीद की जा रही है, और इस बात का ऐलान किया जा रहा है कि ऐ मोहम्मद, अगर कुरैश तुम्हें मक्का से निकाल दें तो फिर खुद भी ज्यादा देर यहां पे टिक नहीं सकते। तो फिर क्या है, यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है फिर मक्का पर जो है वो फतह पाएंगे। तो यहां पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हिजरत की तरफ जो है एक तरफ से इशारा भी है और दावत हक पर जमे रहने की ताकीद भी है। फरमाया, वा इन कादू लयफ्तिनूनका अनिल्लज़ी औहैना इलैका लितफ्तरिया अलैना गैरा। फरमाया, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, वा इन कादू, और अगर ये चाहते हैं, कादू जो है वो कादा यकीदू का मतलब होता है करीब होना, इसका रूट है काफ वो दाल, कादा या कादू आगे आप कितना भी पढ़ेंगी तो जैसे किसी चीज का करीब होना। वह इन कादू, और अगर ये लोग जो हैं ये बेशक ये लोग करीब है, लयफ्तिनू नका के बहका दे तुझे कि फितने में तुम्हें डाल दें, अनिल्लज़ी उस चीज से, किससे, जैसे कुरान के बारे में कि तुम्हें फितने में डालकर उस चीज से, औहैना इलैका जो हमने तेरी तरफ वही की। तो ये काफिर लोग अपनी तदबीरों के जरिए आपको इस चीज से हटाना चाहते हैं, उसमें लगे हुए हैं कि आपको हटा दें, और वो चीज क्या है जो हमने आप पर वजरिया वही नाजिल की, और वो क्या है, कुरान मजीद, अनिल्लज़ी औहैना इलैका, जो हमने आप पर वही के जरिए नाजिल की कुरान, ले तफ्तरिया अलैना गैरा, ले तफ्तरिया ताकि झूठ बांधे अलैना हम पर, गैरहू इसके सिवा, ताकि आप जो हैं, जो कुरान अल्लाह ताला ने आपको दिया है, अल्लाह ने जो आपको अहकामात दिए हैं, तो आपको फितने में मुब्तिला करके ये चाहते हैं कि अल्लाह के हुक्म के खिलाफ अमल करवाएं। ये तफ्तरिया ताकि आप जो हैं वो घड़ लें, ये तफ्तरिया ताकि झूठ बांधे अलैना हम पर, गैरहू इसके सिवा। तो इसके मानी ये है ताकि तुम इसके सिवा और बातें हमारी निस्बत बना लो, ताकि तुम हमारे नाम पर अपनी तरफ से कोई बातें घड़ लो। मक्का के ये जो 10-12 साल थे जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को वहां पर पेश आए, तो अहले मक्का ने पूरी कोशिश की कि आपको तौहीद से हटाएं, आपको मजबूर करें कि आप शिर्क करें, और जो उनकी जाहिलाना रस्में हैं उसमें कुछ कंप्रोमाइज कर लें। तो उन्होंने आपको फितने में डालने के लिए हर कोशिश की, फरेब दिया, लालच, धमकियां, झूठे प्रोपेगंडे का तूफान उठाया, जुल्मों से तम किया, मुआशी, आपकी मुआशी दबाव डाला, मुआशरती मुकाता किया, वो सब कुछ कर डाला जो किसी इंसान के अजम को शिकस्त देने के लिए किया जा सकता है। तो यहाँ पे उसी चीज की तरफ जो है वो इशारा है कि आपने इनकी बातों में और इनके फितने में नहीं आना, और میرے حکم کے خلاف کچھ نہیں کرنا، یہ چاہتے ہیں کہ ایسا ہو جائے۔ وَإِذَا لَتَّخَذُوكَ خَلِيلًا، اور اگر تم ایسا کرتے تو ضرور تمہیں اپنا دوست بنا لیتے۔ وَلَوْلَا أَن ثَبَّتْنَاكَ، اور اگر ہم تمہیں مضبوط نہ رکھتے، اور اگر ہم آپ کو جو ہے وہ ثابت قدم نہ رکھتے، لَقَدْ كِدْتَ، البتہ قریب تھا، تَرْكَنُو، ترکنو جو ہے را کاف نون اس کا روٹ ہے، یہ ستون کو کہتے ہیں اور رکن لوگ استعمال بھی کرتے ہیں لفظ، تو یہ زور اور قوت کے معنی میں استعمال ہوتا ہے، جیسے کسی عمارت کا پلر جو ہوتا ہے نا اس کو بھی کہتے ہیں، کیونکہ پلر پر عمارت کھڑی بھی ہوتی ہے نا۔ تو یہاں پہ کہا جا رہا ہے کہ اگر ہم آپ کو ثابت قدم نہ رکھتے تو پھر کیا ہو سکتا تھا، کہ لقد کتا ترکنو، تو قریب تھا کہ تم جھک جاتے، الہیم ان کی طرف، شین قلیلہ تھوڑا سا، تو بعید نہیں تھا کہ اگر ہم جب تمہیں مضبوط نہ رکھتے تو تم ان کی طرف کچھ نہ کچھ جھک جاتے۔ اس سے معنی کیا ہے، یہاں پر اللہ رب العزت بتا رہے ہیں کہ کافروں کی شرارتیں اتنی سخت تھیں کہ اگر ہم آپ کو مضبوطی نہ دیتے تو آپ جو ہیں ان کے ڈالے ہوئے فتنوں کی وجہ سے ہو سکتا ہے کہ آپ صراط مستقیم سے تھوڑا سا ادھر ادھر ہو جاتے، تھوڑا سا آپ کا ملان ان کی باتوں کی طرف ہو جاتا۔ اور اگر ایسا ہوتا، اگر تم ایسا کرتے، اذا لازقناک ضیف الحیات وضیف الممات، تو ہم تمہیں دنیا میں بھی دورے عذاب کا مزہ چکھاتے اور آخرت میں بھی۔ تو یہ جو ہے نا لا البتہ ہے، ازقنا کا، زال وقاف اس کا روٹ ہے، اسی سے ذائقہ ہے، ذوق ہے، اور اس کا معنی ہے چکھنا، تو ہم چکھاتے تم کو۔ دیف جو ہے یہ دگنے کے لیے آتا ہے، ضعیف بھی ہے، پیچھے آپ نے مضاف بھی پڑا ہے، اور دگنا جیسے جب بوڑھا آدمی ہو جاتا ہے اس کو ضعیف کہتے ہیں کیونکہ اس کی عمر دگنی ہو جاتی ہے نا، تو ہم تمہیں دگنا عذاب دیتے دنیا میں، ضیف الممات، اور موت سے ہے ممات، اور آخرت میں بھی دگنا عذاب۔ ثم لا تجدو لک علینا نصیرا، پھر ہمارے مقابلے میں تم کوئی مددگار نہ پاتے۔ اب آپ دیکھیں کہ یہاں پر جو ہے اللہ تعالیٰ نے جو خاص بات کہی ہے وہ کیا ہے، کہ رسول اللہ صلی اللہ علیہ وسلم جو کافروں کی سازشوں کے باوجود صراط مستقیم پر جمے رہے، تو دراصل یہ اللہ کی توفیق تھی، یہ اللہ کی طرف سے عطا کردہ ثابت قدمی تھی۔ دوسری بات جو ہمیں یہاں پتہ چلتی ہے وہ یہ ہے کہ اگر کوئی قوم یا پیغمبر حق کو حق جانتے ہوئے وہ باطل سے کمپرومائز کرتا ہے، وہ بگڑی ہوئی قوم کو خوش کرنا چاہتا ہے، تو پھر ایسے لوگوں پر اللہ کا عذاب بھڑک اٹھتا ہے، دنیا اور آخرت دونوں میں دوہری سزا دی جاتی ہے۔ اور اپنی قوم سے مصالحت کرنے والا، کمپرومائز کرنے والا، خواہ وہ پیغمبر ہی کیوں نہ ہو، وہ اللہ کی پکڑ سے بچ نہیں سکتا۔ تو یہاں یہ بات سمجھ آتی ہے کہ اپنے بلبوتے پر بے حیائی کا، باطل کا، گناہوں کا، شیطان کا، اس کے چیلوں کا اور اس کے طوفانوں کا مقابلہ نہیں کیا جا سکتا جب تک کہ اللہ کی مدد اور توفیق شامل حال نہ ہو۔ اور رسول اللہ صلی اللہ علیہ وسلم کو بھی اللہ کا بخشا ہوا صبر و ثبات تھا، جس کی وجہ سے آپ حق پر پہاڑ کی طرح جمے رہے، اور کوئی مصیبتیں، کوئی سیلاب، بلائیں آپ کو بال برابر اپنی جگہ سے ہٹا نہ سکیں۔ تو ہمیں بھی پھر کیا دعا مانگنی چاہیے، حسبنا اللہ نعم الوکیل ونعم المولا ونعم النصیر، اور اللہ کو اپنا وکیل بنانا چاہیے۔ وَإِن كَادُوا لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ، فرمایا وَإِن، اور تحقیق قریب تھا، لَيَسْتَفِزُّونَ کا، کہ وہ تمہیں پھسلا دے۔ آپ نے یہ پیچھے بھی پڑھا ہے نا، فے زے زے، ہلکا سمجھنا، جگہ سے ہٹا دینا، قدم جو ہے وہ اکھیڑ دینا، किसी को हल्का समझकर उसको जो है वो बहा ले जाना, उसके कदम फिसला देना, और करीब था नयस्तफिज़ूना का कि ये आपके कदम उखेड़ देते, आपको बहा कर ले जाते, आपको सिराते मुस्तकीम से हटा देते, मिनल अर्दी मक्का की सरजमीन में, मक्की दौर में, लियुखरिजू का मिन्हा कि वो आपको यहां से निकाल बाहर करें, वइज़ल्ला यलबसूना खिलाफा का इल्ला कलीला, और अगर ये ऐसा करते तो तुम्हारे बाद ये खुद भी कुछ ज्यादा देर ना ठहर सकते, वाइजन और उस वक्त ला यल बसूना वो ना ठहरते खिलाफा का आपके बाद इल्ला कलीला मगर थोड़ा, सुन्नता मन कद अरसलना कबला का मिर रसुलिना, ये हमारा मुस्तकिल तरीके कार है जो उन सब रसूलों के मामले में हमने बरता है, फला तजदुल सुन्नतिना तहवीला, और तुम हमारे तरीके कार में कोई भी तगैर ना पाओगे, तुम हमारे तरीके कार में कुछ भी तब्दीली ना पाओगे। अब यहाँ पर अल्लाह रब्बुल इज्जत नबियों के बारे में अपना कानून और कायदा बता रहे हैं कि जिनको आपसे पहले रसूल बनाकर भेजा था, जब उनकी कौम ने उनको वतन से निकाल दिया, उनको बेघर कर दिया, तो फिर इस कौम को भी वह यहाँ रहना नसीब नहीं हुआ। यानी जब कोई कौम अपने पैगंबर को वतन से निकाल देती है तो उस कौम पर अल्लाह का अजाब जो है वो बरस कर रहता है। तो यहाँ पे अल्लाह रब्बुल इज्जत ने अपना कानून और अपना तरीका जो है वो बयान किया है कि अगर अहले मक्का आपको मक्का से निकालते हैं तो खुद भी ज्यादा देर यहाँ पे ठहर नहीं सकते, क्योंकि नबी की हिजरत के बाद सुन्नत इलाही क्या है कि उस बस्ती पर, उस कौम पर अल्लाह का अजाब जो है वो आ जाता है, फिर वो लोग चैन से नहीं बैठ सकते। फिर आप देखिए कि आयत नंबर 78 से लेकर 81 तक, अब यहाँ पे सबर करने के लिए और इस्तकामत इख्तियार करने के लिए जो है वो तदबीर बताई जा रही है, नमाज के एहतमाम की ताकीद की जा रही है, और कुर्ब हिजरत की तरफ इशारा भी है, और इसके लिए दुआ की तलकीन भी है। अब आप देखें कि मक्की दौर में जो है वो बड़े सख्त हालात हैं, लेकिन अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ताकीद की है कि आपने जो है सिराते मुस्तकीम पर जमना है और उसके लिए जो है वो नमाज से मदद लेनी है, आकिम सलाता लिदुलूकि शम्सी इला गसक लैली व कुरान अल फज्र इन्ना कुरान अल फज्री काना मशहूदा। यह आयत अक्सर जो है लोग इमाम कुरान में, उसमें नमाज में भी पढ़ते हैं, बड़ी अहम आयात है। यहाँ पर अल्लाह ताला फरमाते हैं कि अकीम सलाता के ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नमाज कायम कर, ये दुलू की शमसी, यहाँ पे दुलू का लफ्ज इस्तेमाल किया गया है, इसका रूट है दाल लाम काफ, इसके मानी है ढलना, ढलना सूरज का गुरूब होना, उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप जो हैं वो जवाले आफताब से नमाज कायम करें, और याद रखें कि सूरज के जवाल जो है उसके दर्जे क्या होते हैं, नंबर एक के जब वो ढलना शुरू होता है फिर वो नीचे की तरफ झुकता है यहां तक कि वो बिल्कुल गायब हो जाता है, तो जब बिल्कुल अभी सूरज को जब जवाल आना शुरू होता है तो वो जुहर का वक्त होता है, फिर और जो है वो और ज्यादा जब वो ढलता है नीचे की तरफ झुकने लगता है तो असर का वक्त हो जाता है, और जब वो उफक से गायब हो जाता है तो मगरिब की नमाज का वक्त हो जाता है। तो यहां पर जो है नमाज के औकात बताए जा रहे हैं कि अकीम सलाता नमाज का एहतमाम करो, ले दुलू की शमसी जवाले आफ्ताब से लेकर, तो अब जवाले आफ्ताब से फिर कितने इसमें औकात शामिल हो गए, इसमें जो है वो जोहर भी शामिल हो गई, असर भी शामिल हो गई, مغربی شامل ہو گئی. ساتھی کہا الی غسق اللیلی، رات کے اندھیرے تک. اور غسق جو ہے غین سین قاف جو ہے اس کا مطلب ہے اندھیرا تاریکی، شفق غائب ہو جانے کے بعد کا اندھیرا، رات کا ابتدائی حصہ. تو رات جب پوری طرح تاریک ہو جاتی ہے تو پھر اس کے معنی ہے عشاء کا وقت. تو بعض لوگ عشاء کا ابتدائی وقت مراد لیتے ہیں اور بعض لوگ اسے کہتے ہیں کہ عشاء کا آخری وقت جب اور زیادہ رات جو ہے وہ گزر جاتی ہے. تو زوال آفتاب سے لے کر رات کے اندھیرے تک آپ نماز جو ہے یہ قائم کریں. اب آپ دیکھ لیں کہ ایک طرف مشکلات کی بات ہے، مکہ والوں کی کے ستانے کی بات ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم کی استقامت کی بات ہے، اور دوسری طرف ان حالات میں جو ہے وہ نماز کا حکم دیا جا رہا ہے. اور نماز کب سے پڑھنی ہے؟ لِدُلُوکِ الشَّمْسِ، اور دلوک کے معنی آفتاب کے ڈھلنے کے ہیں. اور کب تک؟ یا غسق اللیلی، رات کی تاریکی تک. تو آفتاب کے ڈھلنے کے بعد کون سا وقت آ جاتا ہے؟ ظہر اور عصر کی نماز. تو بعض لوگوں نے لِدُلُوکِ الشَّمْسِ مراد جو ہے ظہر اور عصر مراد لی ہے، اور الی غسق اللیل سے مراد جو ہے مغرب اور عشاء کی نماز لی ہے، کہ جب اندھیرا پھیلتا ہے تو بالکل شروع میں مغرب اور پھر زیادہ پھیل جائے تو عشاء کی نماز شروع ہو جاتی ہے. وقرآن الفجر، اور قرآن الفجر سے مراد جو ہے وہ فجر کی نماز لی ہے. اور مفسرین نے قرآن الفجر سے مراد جو ہے وہ فجر کی نماز میں قرآن کی تلاوت مراد لی ہے. مفسرین کہتے ہیں کہ فجر کی نماز میں جو ہے وہ قرآن کی طویل قراءت کی جاتی ہے. قرآن سے مراد کیا ہے؟ فجر. اور قرآن الفجر سے مراد کیا ہے؟ فجر کی نماز. اور فجر کی نماز میں قرآن کی لمبی تلاوت. تو مفسرین کہتے ہیں مختصر طور پر اس آیت کے حصے میں پانچوں فرض نمازوں کا ذکر آ جاتا ہے، دلو کی شمس سے، ظہر اور عصر، غسق اللیل سے جو ہے وہ مغرب اور عشاء، و قرآن الفجر سے مراد فجر. اور فجر کا قرآن کیا ہے؟ فجر کی نماز میں قرآن. رسول اللہ صلی اللہ علیہ وسلم نے فجر کی نماز میں طویل قراءت کرنے کا طریقہ اختیار کیا، اس لیے اِنَّا قرآن الفجری کانَ مشہودہ، کیونکہ قرآن فجر مشہود ہوتا ہے، کہ فجر کی نماز میں جو قرآن کی تلاوت کی جاتی ہے تو فرشتے اس میں گواہ بنتے ہیں. اور یہ بات جو ہے ہمیں احادیث سے پتہ چلتی ہے، ویسے تو فرشتے ہر نماز اور نیکی کے گواہ بنتے ہیں، لیکن یہاں پہ خاص طور پر نماز فجر کی قراءت پر ان کی گواہی کا ذکر کیا گیا ہے. اور ہمیں احادیث سے بھی یہ بات پتہ چلتی ہے کہ جو ہے وہ فجر کی نماز میں جو فرشتے ہیں ان کی ڈیوٹی جو ہے وہ تبدیل ہوتی ہے. فجر کی نماز میں اور اس کے ساتھ جو ہے وہ عصر کی نماز میں، دن کے فرشتے اور رات کے فرشتے جو ہیں وہ فجر کی نماز میں اکٹھے ہوتے ہیں. صحیح بخاری کی روایت ہے کہ رات والے فرشتے جب اللہ کے پاس جاتے ہیں تو اللہ تعالیٰ ان سے پوچھتا ہے، حالانکہ وہ خوب جانتا ہے کہ تم نے میرے بندوں کو کس حال میں چھوڑا. فرشتے کہتے ہیں کہ جب ہم ان کے پاس گئے تھے اس وقت بھی وہ نماز پڑھ رہے تھے، اور جب ہم ان کے پاس سے آئے ہیں تو انہیں نماز پڑھتے ہوئے ہی چھوڑ کر آئے ہیں. تو یہ ہے اِنَّا قُرْآنَ الْفَجْرِ کَانَ مَشْهُودَ، کہ قرآن فجر مشہود ہوتا ہے. اور آپ دیکھ لیں کہ پانچوں نمازوں میں جو قراءت کی جاتی ہے تو فجر کی نماز کی قراءت جو ہے وہ سب سے زیادہ طویل ہوتی ہے، لمبی قراءت ہوتی ہے اس میں. اور مشروط کے معنی آپ کو سمجھ آئے، حاضر کیا گیا، اور صلاۃ الفجر میں فرشتے حاضر ہوتے ہیں. بخاری کی روایت ہے صلاۃ با جماعت اکیلے پڑھنے سے 25 گنا زیادہ فضیلت رکھتی ہے، اور صبح کی نماز کے وقت رات اور دن کے فرشتے اکٹھے ہو جاتے ہیں. وَمِنَ اللَّيْلِ فَتَحَجَّدْ بِهِ نَافِلَةً، اور رات کو تہجد پڑھو، یہ تمہارے لیے نفل ہے. نافلہ تلک، یہ آپ کے لیے نفل ہے. اسا ان یب اسا کا ربو کا مقام محدودا، بعید نہیں کہ تمہارا رب تمہیں مقام محمود پر فائز کر دے. اب آپ دیکھیں کہ یہاں پہ فتحجت کا لفظ استعمال کیا گیا ہے. اس کا تہجد جو ہے، یہ لفظ جو ہے آپ اردو میں بھی کثرت سے استعمال کرتی ہیں، اس کا روٹ کیا ہے؟ ہا جیم دال، اور اس کے معنی ہے سونا بھی اور جاگنا بھی، اور یہ رات کے کام ہے نا. یہ لفظ ذوی الاضداد میں سے ہے، سونا جاگنا دونوں کے لیے استعمال کیا جاتا ہے. اور اس کے لفظی معنی ہے نیند توڑ کر اٹھنا، جیسے سویا ہوا تھا اب نیند کو توڑا تو انسان جب اٹھے. تو اب رات کے وقت جو تہجد پڑھنا ہے، یہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے نفل ہے. فرمایا اسا ان یب اسا ربو کا مقام محدودا، بے ہی نہیں کہ تمہارا رب تمہیں مقام محمود پر فائز کر دے. اب آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے تہجد جو ہے، میں نے جیسے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے تہجد نفل ہے، لیکن اصل بات کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم پر تہجد بھی اسی طرح فرض تھی جس طرح پانچ نمازیں فرض تھی. البتہ امت کے لیے تہجد کی نماز فرض نہیں ہے. اور بعض کہتے ہیں کہ نافلہ کے معنی زائد کے ہیں، اور یہ تہجد کی نماز رسول اللہ صلی اللہ علیہ وسلم کے لیے بھی جو ہے وہ رفع درجات کے لیے ایک زائد چیز تھی. تو ایک رائے یہ ہے کہ آپ پر فرض تھی اور امت کے لیے نفل، اور دوسری رائے یہ ہے کہ آپ پر بھی یہ نماز جو تھی یہ زائد تھی اور آپ کے لیے بھی یہ نفل کا درجہ رکھتی تھی، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے ساری زندگی اس کو جو ہے وہ فرض اور واجب کی طرح جو ہے وہ ادا کیا. اور نفل نمازوں میں سب سے افضل نماز جو ہے وہ تہجد کی نماز ہے. رسول اللہ صلی اللہ علیہ وسلم تہجد کے وقت جو ہے وہ کتنی رکعتیں پڑھتے تھے؟ صحیح بخاری کی روایت ہے، حضرت عائشہ صدیقہ رضی اللہ عنہ راوی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم رمضان یا غیر رمضان میں کبھی 11 رکعت سے زیادہ نہیں پڑھتے تھے، اور ان 11 رکعتوں میں جو ہے وہ 3 رکعتیں وتر کی ہوتی تھیں اور باقی 8 تہجد کی. اور صحیح مسلم کی ہمیں ایک روایت ملتی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم رات میں 13 رکعتیں پڑھتے تھے جن میں وتر بھی شامل ہیں، اور 2 رکعتیں پھر فجر کی سنتوں کی، کیونکہ سنت جو ہے فجر، سنت جو فجر میں پڑھے جاتے ہیں رات کی نماز میں، ادھر سے چونکہ قیام اللیل اگر رمضان میں کیا جائے تو قیام اللیل ختم ہوتا ہے، تو اس کے ساتھ ہی جب فجر کا وقت شروع ہوتا ہے تو فجر کی سنتیں جو ہیں وہ ادا کی جاتی ہیں. تو بہرحال ہمیں 11 رکعتیں بھی ملتی ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کی جو عام روٹین کی عادت پتہ چلتی ہے، صحابہ کہتے ہیں کہ تہجد کی نماز میں آپ 8 رکعتیں ادا کیا کرتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم نماز تہجد کیسے ادا کرتے تھے؟ ابتدا میں آپ 2 رکعت ہلکی مختصر قرات کے ساتھ، پھر باقی رکعتوں میں قرات بھی طویل کرتے اور رکوع اور سجدہ بھی طویل ہوتا، اور بسا اوقات تو اتنا لمبا ہو جاتا تھا کہ بہت زیادہ، اور کبھی کچھ کم بھی ہوتا تھا. اب سوال یہ پیدا ہوتا ہے کہ یہ مقام محمود سے کیا مراد ہے؟ یہ وہ مقام ہے جو قیامت والے دن اللہ تعالیٰ رسول اللہ صلی اللہ علیہ وسلم کو عطا کرے گا، اور اس مقام پر رسول اللہ صلی اللہ علیہ وسلم شفاعت عظمیٰ کریں گے، جس کے بعد لوگوں کا حساب کتاب جو ہے وہ کیا جائے گا. اسا یب اسا ربو کا مقام محدودہ، کہ بعید نہیں کہ تمہارا رب تمہیں مقام محمود پر فائز کر دے. تو رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ رب العزت دنیا اور آخرت میں ایسے مقام اور مرتبے پر پہنچائے جہاں پر ہر طرف سے رسول اللہ پر حمد کی بارش ہو. رسول اللہ صلی اللہ علیہ وسلم کی ہستی ایک قابل تعریف ہستی بن کر رہے. دنیا میں بحیثیت پیغمبر کے مخالفین نے جو ہے وہ آپ پر جھوٹے الزام لگائے، آپ کو بدنام کرنے کی کوشش کی، آپ کو گالیاں دیں. اب یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے کہ وہ وقت دور نہیں جب دنیا جو ہے وہ آپ کی تعریفوں سے گونج اٹھے گی، دنیا میں بھی اور آخرت میں بھی. تو رسول اللہ صلی اللہ علیہ وسلم کا قیامت کے دن مقام شفاعت پر کھڑا ہونا بھی اسی محمودیت کا ایک درجہ ہے. مقام محمود سے مراد پھر ایسا مرتبہ پتا چلا جب سب لوگ آپ کی حمد و ثنا کرنے لگیں گے. اور کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کو دنیا ہی کی زندگی میں، جو آپ کی آخری زندگی تھی، وہاں یہ مقام اور مرتبہ عطا کیا گیا کہ لوگ آپ کی حمد بیان کرتے تھے. پھر دوسرا مرتبہ جنت میں ایک بلند مقام ہے جس کا نام ہی مقام محمود ہے، وہ آپ کو عطا کیا جائے گا. اور تیسری اس کی تعریف یہ بھی کی جاتی ہے کہ قیامت کے دن کی ہولناکیاں دیکھ کر جب لوگ گھبرا رہے ہوں گے اور چاہیں گے کہ اللہ کے حضور ان کی کوئی سفارش کرے، تو اس وقت جو ہے رسول اللہ صلی اللہ علیہ وسلم جو ہے وہ لوگوں کی سفارش کریں گے، جو کہ مقام شفاعت ہے. اور ہمیں ایک حدیث سے جو ہے وہ یہ بات بھی پتا چلتی ہے. اب آپ دیکھیں اذان کے بعد جو آپ دعا پڑھتی ہیں اس میں بھی آپ رسول اللہ کے لیے مقام محمود پر کھڑے ہونے کی دعا کرتی ہیں. تو یہ خاص مقام ہے جو کہ رسول اللہ صلی اللہ علیہ وسلم کو دیا جائے گا. لیکن اذان کے بعد دعا میں بھی ہم اللہ سے درخواست کرتے ہیں کہ آپ کو وہ بلند اور اعلیٰ مقام جو ہے وہ عطا کیا جائے. یہ آیت نمبر جو 80 ہے، آیت نمبر 80، اس میں رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے وہ ہجرت کے وقت دعا مانگی ہے. اور آپ بھی اگر کسی جگہ سے دوسری جگہ جا رہی ہیں، آپ بھی کسی جگہ کو چھوڑ رہی ہیں، نکل رہی ہیں، تو ہماری بھی یہ دعا ہونی چاہیے کہ جہاں سے بھی نکلیں خیر سے نکلیں، جہاں بھی جائیں خیر کا جو ہے وہ ساتھ دیں. تو حق اور صداقت، اس کی خاطر نکلنا اور اس پر جمے رہنا، یہ ہے اصل بات. اور حضرت عبداللہ بن عباس رضی اللہ عنہ فرماتے ہیں، رسول اللہ صلی اللہ علیہ وسلم مکہ میں تھے، پھر آپ کو ہجرت کا حکم ہوا، تو یہ سورۃ بنی اسرائیل کی آیت نمبر 80 جو ہے وہ نازل ہو گئی. فَقُلْ رَبِّ أَدْخِلْنِي مُدْخَلَ صِدْقٍ وَأَخْرِجْنِي مُخْرَجَ صِدْقٍ وَاجْعَل لِّي مِن لَّدُنكَ سُلْطَانًا نَّصِيرًا. اے محمد صلی اللہ علیہ وسلم، دعا کرو کہ پروردگار مجھ کو جہاں بھی تو لے جا سچائی کے ساتھ لے جا، اور جہاں سے بھی نکال سچائی کے ساتھ نکال، اور اپنی طرف سے ایک اقتدار کو میرا مددگار بنا دے. واجعل لی من لدنک سلطانا نصیرا، کہ یہ جو سلطانا نصیرا ہے، مفسرین کہتے ہیں اس کے معنی ہے کہ تو خود مجھے اقتدار عطا کر، تو حکومت کو میرا مددگار بنا دے، یا मुझे ऐसी ताकत दे कि मैं दुनिया के बिगाड़ को दुरुस्त कर सकूं, बेहयाई के सैलाब को रोक सकूं, तेरे कानून अदल को जारी कर सकूं। ये है इक्तदार, कि ये नहीं कि दुनिया प्रस्ती में मुब्तला हो जाए, कि कुर्सी मिल जाए और उसके बाद इंसान जो है फिर अल्लाह को भूल जाए। जैसे हमारे यहाँ क्या होता है कि जब वोट मांगते हैं तो इस्लाम का जिक्र करते हैं, और जब इलेक्शन में जीत जाते हैं तो उसके बाद जो है फिर अल्लाह को भूल जाते हैं। इससे फिर क्या बात पता चलती है कि मक्का से निकलते वक्त, मदीना में दाखिल होते वक्त आपने जो आपको ये दुआ सिखाई गई। बास कहते हैं कि इसका मतलब है मुझे सच्चाई के साथ मौत देना, यानी दुनिया से जब निकालना तो सच्चाई के साथ, और सच्चाई के साथ कयामत वाले दिन उठाना। बास कहते हैं कि मुझे कब्र में सच्चा दाखिल कर और कयामत के दिन मुझे कब्र से सच्चाई के साथ उठा, उससे निकाल। और मुफस्सरीन कहते हैं कि जैसे इसमें तमाम बातें शामिल हो जाती हैं, आम जैसे आप एक जगह से दूसरी जगह जो है वो घर बदल रही हैं, आप एक स्टेट से दूसरी जगह जा रही हैं, एक कंट्री से दूसरी जगह जा रही हैं, आप कहीं भी जा रही हैं, तो उस वक्त हमें अल्लाह रब्बुल इज्जत से ये दुआ मांगनी चाहिए। बड़ी खूबसूरत दुआ है। बकुल जाहकु अजहकल बातिल इन्नल बातिल कान ज़हूक, और ऐलान कर दो कि हक आ गया और बातिल मिट गया, बातिल तो मिट ही जाने वाला है। हदीस में आता है फतेह मक्का के बाद जब रसूलुल्लाह खाना काबा में दाखिल हुए तो वहां 360 बुत थे। आपके हाथ में एक छड़ी थी, आप छड़ी की नोक से इन बुतों को मारते जाते थे और ये आयत पढ़ते जाते थे, जा अलहक व जहक अल बातिल, और ये वाली भी जा अलहक वमा युबदि अल बातिल वमा युईद, इसे सही बुखारी ने रवायत किया है। तो आप देख लीजिए कि मुसलमान जो हैं वो मक्का को छोड़कर मदीना की तरफ हिजरत कर रहे हैं, और अल्लाह ताला जो है वो ऐलान कर रहे हैं कि हक आ गया और बातिल मिट गया, बातिल तो मिट ही जाने वाला है। तो यहाँ पे जहाका का लफ्ज जो है ये इस्तेमाल किया गया है, जे हा जो चश्मी हा और काफ इसका रूट है, और इसके मानी है किसी का निकल जाना, मिट जाना, जैसे झागनी होती जो बैठ जाती है, कोई चीज गुम हो जाए, खत्म हो जाए, उस वक्त भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। तो जो बातिल है वो झाग की तरह जो है वो बैठ जाने वाला है, जहूका है, खसो खाशाक की तरह, जैसे पानी के ऊपर जो है वो तिनके नहीं है जो बह कर चले जाते हैं, तो बातिल बिल्कुल इसी तरह जो है वो मिट जाने वाला है और हक जो है वो कायम रहने वाला है। तो दरअसल यहाँ पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी जा रही है और बताया जा रहा है कि ये कुफर, शिर्क, निफाक, हसद, कीना और इनकी जो बुराइयां हैं ये बिल्कुल बातिल की तरह जो है वो मिट जाएंगी, झाग की तरह मिट जाएंगी, बैठ जाएंगी, ये बातिल है ना, और जो हक है वो कायम रहेगा। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खाना काबा में जो है वो तस्वीरें देखी, इब्राहिम अलैहि सलाम की, इस्माइल अलैहि सलाम की, जिनके हाथों में तीर थे। आपने फरमाया अल्लाह की कसम उन्होंने कभी तीरों से फाल नहीं ली थी। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये बुखारी की हदीस है, और एक और बुखारी की हदीस है कि जब रसूल अल्लाह बैतुल्लाह में दाखिल हुए तो देखा वहां इब्राहिम अलैहि सलाम और बीबी मरियम की तस्वीरें हैं। आपने फरमाया कुरैश के काफिरों को क्या हो गया है, वो सुन तो चुके हैं कि जिस घर में मूर्तें हों, तस्वीरें हों, वहां फरिश्ते दाखिल नहीं होते, ये इब्राहिम की तस्वीर है, इनको क्या हुआ, भला वो 500 से फाल लिया करते थे। तो अब वहां पे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो फतेह मक्का के मौके पर वहां पे जो कुफरिया और शिरकिया काम हो रहे थे आपने उनको जो है वो खत्म कर दिया, तो हक आ गया और बातिल जो है वो चला गया। तो इससे ये बात पता चलती है कि एक मुसलमान जिस जगह है, जिस घर में है, जिस ऑफिस में है, जिस इदारे में है, उसकी ये जिम्मेदारी बनती है کہ وہاں سے برائی کو ختم کرے اور نیکی جو ہے اس کو پھیلائے، اور مختلف اپنے کاموں کے لیے، مختلف مقاصد کے لیے ہمیں یہ آیت نمبر 80 جو ہے وہ یاد کرنی چاہیے، اور اس کا جو اینڈ ہے وَجْعَلْنِي مِن لَّدُنكَ سُلْطَانًا نَّصِيرًا، یہ بہت ہی اہم جو ہے وہ دعا کا حصہ ہے، پوری دعا ہی بہت اہم ہے، اس کو آپ یاد کریں، اس سے حق کا غلبہ ہوتا ہے، اور دشمن کے نرغے میں جو لوگ دشمن کے حصار میں ہیں وہ اس سے بچ سکتے ہیں، جیسے یہاں پہ رہتے ہوئے ہم اور ہمارے بچے جو ہیں وہ برائیاں، دشمن اور کفر اور شرک جو ہے اس کے جو ہے وہ زد میں ہیں، تو اپنے آپ کو کفریہ اور شرکیہ باتوں سے بچانے کے لیے، ظاہرا اور باطن اپنے آپ کو بہترین مسلمان بنانے کے لیے یہ مفید دعا ہے، آپ خود بھی یاد کریں، اپنے بچوں کو بھی بتائیں، دوستوں کو بھی بتائیں، اور اس کو پڑھنا اپنی زندگی کا معمول بنا لیں، اور صحیح بات ہے کہ سیاہی چلی جاتی ہے، روشنی آ جاتی ہے، جھوٹ مٹ جاتا ہے، سچ جو ہے وہ قائم رہتا ہے، اور یہ کیا ہے کہ حق آ گیا اور باطل چلا گیا، مفسرین کہتے ہیں حق ہے قرآن اسلام اور باطل ہے کفر شرک اور جو بھی کفریہ کام ہے،